नमस्कार, ज्येष्ठ नागरिक कार्यक्रममा हार्दिक स्वागत छ। तपाईले यो कार्यक्रमलाई रेडियो नेपालको केन्द्रीय प्रसारणबाट प्रत्येक आइतबार बिहान यसै बेलादेखि सुन्दै आउनु भएको छ। यसका साथै radionepal.gov.np, रेडियो नेपालको मोबाइल एप र अनलाइन radionepal.gov.np प्रत्यक्ष सुनेर फुर्सदको समयमा पनि सुन्न सक्नुहुन्छ। कार्यक्रममा हामी ज्येष्ठ नागरिकका हक अधिकारलाई सुनिश्चित गर्न गरिएको संवैधानिक तथा कानूनी व्यवस्थाका साथै सरकारले गरेका नीतिगत निर्णयको कार्यान्वयनको अवस्था, ज्येष्ठ नागरिकहरूको हेरचाहका लागि विभिन्न संघ संस्थाहरूले शुरू गरेका काम र उनीहरूले प्रदान गर्दै आएका सेवा सुविधाका बारेमा जानकारी दिँदै आइरहेका छौं। यसका अतिरिक्त गतिविधि, कुराकानी, जीवन अनुभव र अन्तर्राष्ट्रिय प्रसंग समेत यस कार्यक्रमका विषयवस्तु रहँदै आएका छन्। आजको कार्यक्रममा कुराकानी लिएर आएका छौं। कार्यक्रम सुन्दै गर्नुहोला। आउनुस कार्यक्रम शुरू गरौं।
सरकारले सञ्चालन गरेको एकमात्र वृद्धाश्रम हो पशुपति वनकालीमा रहेको पशुपति वृद्धाश्रम। यस वृद्धाश्रममा करिब 70 देखि 72 जना जति ज्येष्ठ नागरिकहरू बस्दै आउनु भएको छ। कुराकानीको पहिलो चरणमा आज हामी यस वृद्धाश्रमले दिँदै आएको सेवा सुविधा, वृद्धाश्रममा रहनुभएका ज्येष्ठ नागरिकहरूको अवस्था लगायतका बारेमा यस आश्रमकी कार्यालय प्रमुख इन्दिरा पन्तसँग कार्यक्रम संयोजक राजन कार्कीले गर्नुभएको कुराकानी सुनाउँदैछौ।
पशुपति क्षेत्रमा रहेको यो वृद्धाश्रम, यो वृद्धाश्रममा अहिले कति ज्येष्ठ नागरिकहरू हुनुहुन्छ?
यस आश्रममा चाहिँ अहिले 72 जना हुनुहुन्छ, जसमध्ये महिला 47 जना, पुरुष 25 जना हुनुहुन्छ।
यो आश्रमले ज्येष्ठ नागरिकहरूलाई के कस्तो सेवा सुविधाहरू उपलब्ध गराइरहेको छ अहिले?
यो आश्रमको मेन उद्देश्य भनेको चाहिँ नेपालमा चाहिँ कोही नभएको, केही पनि नभएका असहाय ज्येष्ठ नागरिकहरूको चाहिँ संरक्षण र पालन पोषण गर्ने उद्देश्यले स्थापना भएको 1938 सालमा तत्कालीन श्रीमान सुरेन्द्र वीर विक्रम शाहको पालामा चाहिँ पञ्चदेवल पाठशालाको रूपमा स्थापना भएको थियो। 2052 सालमा चाहिँ महिला बालबालिका तथा समाज कल्याण मन्त्रालय स्थापना भए पश्चात सोही मन्त्रालय अन्तर्गत रही नेपाल सरकारको एकमात्र वृद्धाश्रमको रूपमा सञ्चालन भएको छ। र यस आश्रममा रहेका हामी आश्रितहरूलाई चाहिँ दिनमा 4 पटक भनेको बा आमाहरूलाई खाना, स्वास्थ्य उपचार, आवास सम्पूर्णको व्यवस्था गर्ने गरेका छौँ।
यहाँले त्यो कुरो भनिरहँदाखेरि ज्येष्ठ नागरिकहरूको लागि सेवा दिँदाखेरि दैनिक कार्यतालिका अनुसारै सेवा प्रदान गर्दा यसको दैनिकी कस्तो छ, के कस्तो कार्यतालिका बनाएर सेवा दिनुभएको छ उहाँहरूलाई?
यस्तो छ, हामीले चाहिँ 24 आवर्स चाहिँ सेवा दिएका छौँ। उहाँहरू बिहान उठेर बिहान 7 बजे चिया खानुहुन्छ, पहिला सुरुमा आफ्नो नित्यकर्म सकेर, अनि त्यस पछाडि कहीँ अब आफ्नो इच्छा अनुसार कसैले पूजा आजा पनि गर्नुहुन्छ। अब मन लाग्नेले समाचार टिभीहरू हेर्नुहुन्छ र 10 बजे खाना खानुहुन्छ। दिउँसोमा उहाँहरूको आफ्नै छ, हाम्रो छुट्टै त्यस्तो तालिका नियमित त छैन, हामीले दिनको 4 पटक खाना खुवाउँछौँ। अनि त्यसमा उहाँहरू आफ्नो कार्यतालिका अनुसार व्यस्त हुनुहुन्छ, कसैले बत्ती काटेर दिन काट्नुहुन्छ, कसैले टिभी हेर्नुहुन्छ, नभए उहाँहरूको निश्चित छुट्टै सेड्युल चाहिँ छैन। हामीले अब कसैलाई उपचार गर्नुपर्ने छ कि छैन भनेर अब डेमा पनि छुट्टै सुविधा स्टाफ नर्स सहित हुनुहुन्छ र नाइटमा पनि सुरक्षा दिने गरेका छौँ। अब छुट्टै उहाँहरूको कार्यतालिका चाहिँ छैन सर।
अब ज्येष्ठ नागरिकहरूलाई त यसो धर्म कर्मतिर पनि मन लाग्छ, कहीँ देव मन्दिरतिर पनि जान मन लाग्छ, रमाइला रमाइला दृश्यहरू हेर्न पनि मन लाग्छ। यो वृद्धाश्रमले ज्येष्ठ नागरिकहरूलाई त्यसरी तीर्थाटनका लागि कहीँ लगेको छ कि छैन? कति लाँदाखेरि कति पटक लानुहुन्छ वर्षमा?
अब डेली पशुपतिकै प्राङ प्राङ्गणमा बसेको हुँदाखेरि अब इच्छुकहरू डेली पूजा गर्न अब त जान सक्नुहुने भयो र हाम्रो वार्षिक कार्यक्रम अनुसार चाहिँ वर्षको एक पटक उहाँहरूलाई धार्मिक स्थलको भ्रमण तथा तीर्थाटन भनेर लैजाने गरेका छौँ। अब मेन गरेर त्यही एक पटक हो, नभए डेली इच्छुक हुनेहरूले यहीँ वरिपरि आफ्नो इच्छा अनुसार जान चाहिँ सक्नुहुने भयो।
कोही नभएका केही नभएका ज्येष्ठ नागरिकहरू यहाँ आउँछन्, उहाँहरूलाई हामीले सेवा दिन्छौँ भनेर भन्नुभएको छ। केही नभएका वा कोही नभएका मात्रै आउनुहुन्छ कि भएर पनि आफन्त नदेखिएका ज्येष्ठ नागरिकहरू पनि आउनुहुन्छ?
सुरुको चरणमा केही अब सडककै आश्रित बाबामाहरू आउनुभयो, पछिल्लो चरण चाहिँ हामीले आश्रमको उद्देश्य अनुसार नै कोही नभएको केही नभएकै भनेर नै स्थानीय तहले सिफारिस गरिदिइसके पछाडि अनि मन्त्रालयमा एउटा सहसचिवको नेतृत्वमा वृद्धाश्रममा पठाउने सिफारिस समिति छ, त्यो समितिले सिफारिस गरिसके पछाडि अनि मात्रै आउनुहुन्छ। त्यो हुँदाखेरि भएका आउने सम्भावना चाहिँ ज्यादै न्यून छ, नभएका नै आउनुहुन्छ।
यसको प्रक्रिया के छ? त्यहाँ त्यसरी राख्दाखेरि तपाईँहरूले कसरी राख्नुहुन्छ? जस्तो मन्त्रालयबाट अथवा स्थानीय तहबाट सिफारिस भएका ज्येष्ठ नागरिकहरू मात्रै त्यहाँ आउनुहुन्छ कि अथवा यहाँहरूले बाटोमा देखिनुभएका ज्येष्ठ नागरिकहरूलाई पनि लिएर आउनुहुन्छ कि राख्नुहुन्छ कि पुलिस प्रशासनबाट सिफारिस भएका ज्येष्ठ नागरिकहरू राख्नुहुन्छ कि के छ, कस्तो छ प्रक्रिया?
हाम्रो यहाँ आउने भनेको चाहिँ कोही नभएको केही नभएको ज्येष्ठ नागरिक भनेर सम्बन्धित स्थानीय तहले चाहिँ उहाँ निजको नाममा केही सम्पत्ति नभएको उहाँलाई रेखदेख गर्ने कोही पनि नभएको भनेर स्थानीय तहले वृद्धाश्रममा राखिदिनु हुन भनेर मन्त्रालयलाई एउटा सिफारिस लेख्नुहुन्छ अनि त्यस पछाडि सम्बन्धित व्यक्तिले निवेदन सहित राखेर त्यो सिफारिस राखेर निवेदन दिनुहुन्छ। निवेदनकै आधारमा मन्त्रालयमा रहेको त्यही अघि मैले भनेकै समितिबाट सिफारिस भएर आइसके पछाडि हामीले यहाँ राख्ने गर्छौँ।
कतिपय कुराहरूमा कस्तो सुनिन्छ भन्दाखेरि ज्येष्ठ नागरिकहरू बस्ने घरहरू अथवा आश्रमहरू अथवा केन्द्रहरू हेरचाह केन्द्रहरू चाहिँ ज्येष्ठ नागरिक मैत्री नभएका भन्ने गुनासाहरू पनि आएका छन्। यहाँहरूले त्यो मापदण्डलाई कतिको पालना गर्नुभएको छ?
हामीले पनि फिल गरेका हौ, छोई भएर अब ज्येष्ठ नागरिक मैत्री भयो भने त यहाँ छैन नै, त्यसको लागि चाहिँ सुविधा सम्पन्न ज्येष्ठ नागरिक आश्रम बनाउनु पर्छ भनेर लामो समयदेखि मन्त्रालयले पनि पहल गरेर गोठाटारमा चाहिँ 165 सिटको सुविधा सम्पन्न ज्येष्ठ नागरिक आश्रम जसमा चाहिँ 50,000 को हस्पिटल सहित बनाउने भनेर चाहिँ लागि परेको छ। अब गत वर्षदेखि प्रत्येक वर्ष बजेट पनि विनियोजन भएको अवस्था हो, तर त्यहाँ कहिले के प्रक्रिया नमिल्ने, अब टेन्डरिङको प्रक्रिया भन्दा पनि अब सबै प्रक्रिया भइसकेर सूचना लाग्ने अवस्थामा पुगेको थियो, फेरि त्यहाँ चाहिँ जग्गा विवाद रहेछ भनेर रोकियो। अब अहिले फेरि के भएको छ, त्यसलाई अदालतले रोक्का गरेको छैन भनेर अख्तियारले पत्र दिइसक्दाखेरि पनि अब सूचना लाग्ने तयारी गर्दाखेरि अब अहिले फेरि के भएछ भने इआइए गर्नुपर्ने भनेर आएको छ। त्यस्तो हुँदाखेरि प्रक्रियागत झमेलाबाट समाधान पाउन नसकेको हुँदाखेरि हामीले थाहा पाउँदा पाउँदै ज्येष्ठ नागरिक मैत्री भवन त छैन रै पनि त्यसलाई व्यवस्थापन गर्न चाहिँ सकिरहेको अवस्था छैन
भनेपछि यो प्रक्रिया सुरु नै भएको छैन, बनाउने प्रक्रिया सुरु नै भएको छैन, खाली कागज
बजेट चाहिँ विनियोजन भएको छ अब, तर त्यसलाई बन्ने अवस्थामा चाहिँ बहुवर्षीय चाहिँ भइसकेको छ, अरू चाहिँ हुन सकेको छैन, ठेक्का लाग्न सकेको छैन।
यहाँले त्यो ज्येष्ठ नागरिकहरूलाई सेवा सुविधा दिँदाखेरि त खर्च पर्चका पनि कुरा होला, नेपाल सरकारले नै पुरै दिन्छ कि अथवा यहाँहरूको आय स्रोत के हो त्यो सञ्चालन गर्ने?
हाम्रो चाहिँ यो नेपाल सरकारले चलाएको एकमात्र वृद्धाश्रम हो, यसमा चाहिँ केही खर्च लाग्दैन, सबै नेपाल सरकारकै बजेटबाट सञ्चालित हुन्छ।
भनौँ न परिवार चाहिँ हुनुभएको तर परिवार चाहिँ कोही छैन भनेर ज्येष्ठ नागरिकहरू त्यहाँ ल्याउनु भएको परिवारहरूले मेरो आमा बुवाहरू त्यहाँ हुनुहुन्छ भनेर लिन आउनु भएको रेकर्डहरू छ कि छैन त्यहाँ आश्रममा?
मेरो आफ्नै आमा बुवा भन्दा पनि अब आफ्नै त कोही नभएकै बस्ने हुँदाखेरि त्यहाँ आफ्नै छोरा छोरी भएका त हुनुहुन्न। अब कहिले कहिले चाहिँ कस्तो पनि भएको छ भने अब यही आर्थिक वर्षमा पनि हामीले एकजनालाई पुनर्मिलन गराउने कार्य गर्यौँ। अब मेरो काकाको छोरी अथवा आमा यहाँ बस्ने आमा बाको चाहिँ आफन्त भनौँ न, कोही मामाको छोरी अथवा त्यस्तोहरूले चाहिँ अब बुढो हुनुभयो, ऊ बेलामा कति लामो समय बस्नुभयो, अब मर्ने बेलामा चाहिँ म घरैमै लगेर राख्छु भनेर पनि लिएर जानुहुने अवस्था छ। यसपालि पनि हामीले एकजनालाई चाहिँ पुनर्मिलन गराउने कार्य गर्यौँ र अर्को एकजना पनि अब छिट्टै जाने अवस्थामा हुनुहुन्छ।
अब आश्रममा ज्येष्ठ नागरिकहरू बस्नुहुन्छ, कोही नभएका केही नभएका परिवार भएर पनि त्यसरी कागजी प्रक्रिया पुऱ्याएर त्यहाँ ल्याएका ज्येष्ठ नागरिकलाई पनि राख्नुहुन्छ, उहाँको मृत्यु भयो भने त्यो अन्तिम संस्कार चाहिँ कसरी गर्नुहुन्छ, कसरी प्रक्रिया पुरा गरेर गर्नुहुन्छ?
हामीले यहाँ चाहिँ एउटा यो शब्द व्यवस्थापनसँग चाहिँ पशुपति केही शब्द व्यवहारिक लाख व्यवस्थापन समितिसँग चाहिँ सम्झौता गरेका छौँ। विद्युतीय शब्द गृहसँग पनि सम्झौता गरेको हुँदाखेरि हामीले यहाँ जो बामा मृत्यु हुन्छ उहाँलाई चाहिँ प्रहरी अनि त्यही विद्युतीय शब्द गृहको प्रतिनिधि र हाम्रो यहाँको स्टाफ नर्स सहित राखेर रोहबरमा चाहिँ उहाँलाई चाहिँ मृत्यु व्यवस्थापन गर्ने गरेका छौँ र वार्षिक रूपमा एकमुष्ट सबैजना वर्षभरि कतिजना बामा बित्नुहुन्छ एकमुष्ट चाहिँ स्वस्ति शान्ति अथवा एका पूजा जस्तो उहाँहरूको चाहिँ पितृ कार्य पनि गर्ने गरेछौँ।
अब यहाँ त 60-65 जना ज्येष्ठ नागरिकहरू बस्ने घरमा अथवा त्यस्तो घरको प्रमुख भएर बस्नु भएको छ, वृद्धाश्रमको प्रमुख भएर बस्नु भएको छ। ज्येष्ठ नागरिकहरूमा विभिन्न किसिमका समस्याहरू आउँछन् र विभिन्न वर्गहरूबाट ज्येष्ठ नागरिकहरू आउनुभएको हुन्छ, कसैका कुरा कोही मिल्दैनन्, पुरानो माइन्ड सेटमा आउनुभएको ज्येष्ठ नागरिकहरू हुनुहुन्छ, उहाँहरू सबैलाई मिलाएर त्यहाँ राख्नका लागि कतिको चुनौती छ?
यस विषय चाहिँ अब अलिक संवेदनशील विषय नै हो। मान्छेको जति उमेर बढ्दै गयो आकाङ्क्षाहरू पनि पूरा हुँदैन, अब फरक परिवेशबाट आएको हुन्छ, फरक परिवेश अनुसार त्यही अनुसार घुलमिल गराउन गाह्रो त छ। तैपनि अब हाम्रो यहाँ आउने अब कतिपय त बाध्यता भएर आउनु भएको हुँदाखेरि उनीहरूले यहाँको अवस्था बुझिदिने, अब यहाँका बा आमाहरू साथीहरूको रूपमा लेखिदिने हुँदाखेरि अब हामीले अहिलेसम्म चुनौती त छ तैपनि सहज नै भएको छ, त्यस्तो धेरै गाह्रो चाहिँ भएको अवस्था छैन।
अहिले दिवा सेवा केन्द्र, हेरचाह केन्द्र अथवा भेटघाट स्थल, त्यस्ता चिया चौतारीहरू चाहिँ ज्येष्ठ नागरिकको लागि अलिक बढी उपयुक्त भनेर कुरा आइरहेको अवस्थामा उहाँहरूको लागि वृद्धाश्रम नै उपयुक्त हुने हो कि घर परिवार हुने हो कि अथवा यस्ता हेरचाह केन्द्र, दिवा सेवा केन्द्र जस्ता ठाउँहरू उपयुक्त हुने हो, के लाग्छ यहाँलाई?
आफन्तहरू भएको हकमा त बाबा आमालाई आश्रममा राख्नु उपयुक्त हुँदैन। अब विकल्पको रूपमा कोही नभएको बेसहारा भएको अवस्थामा अब अहिले संविधानमा नै स्थानीय तहले व्यवस्थापन गर्ने भनेर उल्लेख गरेको हुँदाखेरि स्थानीय तहले नै जिम्मा लिने गरेर व्यवस्थापन गर्नुपर्ने हुन्छ जस्तो लाग्छ। उनीहरूले चाहिँ सकेसम्म परिवारमै राख्न सक्ने र कोही नभएको केही नभएको हकमा चाहिँ स्थानीय तहले जिम्मेवार लिएर चाहिँ व्यवस्थापन गर्नु उपयुक्त हुन्छ जस्तो लाग्छ।
कतिपय ठाउँमा यो मापदण्डहरू पूरा नभएका आश्रमहरू रहेका छन्, सञ्चालनमा आएका छन् भन्ने गुनासाहरू पनि आएका छन्। अब सरकारले यसको मापदण्डहरू पनि बनाएको छ, यहाँ पनि त्यो मापदण्ड अनुसारै गोठाटारमा 165 सिटको ज्येष्ठ नागरिकहरू बस्ने ठाउँ बनाउने भन्नेमा सरकार लागेको छ। अन्य त्यस्ता ठाउँहरू छन् जहाँ मापदण्ड पूरा नगरिकन बनाएका ठाउँहरू छन्, त्यस्ता सञ्चालकहरूलाई एउटा सरकारी ज्येष्ठ नागरिक आश्रम प्रमुखको हैसियतले के भन्न चाहनुहुन्छ?
अब सरकारले बनाएको एउटा मापदण्डमा रहेर चाहिँ ज्येष्ठ नागरिक आश्रमहरू सञ्चालन गर्नुपर्छ, यसको लागि महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले पनि आफ्नो दायित्व अनुसार आफ्नो काम कर्तव्य अनुसार चाहिँ पर्याप्त अनुगमन गरेर यस्तो यस्तो छ भनेर चाहिँ अनुगमनलाई प्रभावकारी बनाएर के अरे मापदण्ड बमोजिमको वृद्ध आश्रम बनाउनुपर्छ भन्ने लाग्छ।
अहिले यो सेवा आश्रमको कुनै त्यस्तो केही गर्ने योजना छ? अन्त्यमा के भन्न चाहनुहुन्छ?
अब मैले भन्न चाहेको त हामीले जसरी हुन्छ जति सकिन्छ छिटो बरु प्रक्रिया पुरा गरेर सुविधा सम्पन्न आश्रम बनाउन लागेको छ, यसलाई चाहिँ नमुनाको रूपमा बनाएर अन्य स्थानीय तहहरूमा पनि सोही अनुसार अब जस्तो कि संविधानले नै संघले वृद्ध आश्रमहरू सञ्चालन गर्ने भनेर भनेको छैन, ज्येष्ठ नागरिक अपाङ्गता भएको व्यक्तिको व्यवस्थापन गर्ने अधिकार यही स्थानीय तहको एकल अधिकारकैमै राखेको हुने हुँदा बरु यसलाई एउटा नमुनाको रूपमा स्थापना सञ्चालन गरेर भविष्यमा चाहिँ प्रत्येक स्थानीय तहमा एउटा आश्रम सञ्चालन गरेर स्थानीय तहलाई नै वृद्ध वृद्धाहरूको चाहिँ व्यवस्थापन गर्ने जिम्मेवारी दिनु उपयुक्त हुन्छ भन्ने लाग्छ। यहाँलाई चाहिँ सर्वप्रथम धेरै धेरै धन्यवाद, आज हामीले आश्रमको बारेमा बोल्ने अवसर दिनुभयो, आश्रमको बारेमा अवस्था कस्तो छ भन्ने जान्ने अवसर दिनुभएकोमा यहाँलाई धेरै धेरै धन्यवाद छ र यहाँको आश्रमको बारेमा पनि विभिन्न समयमा फलो गरिदिनु होला, कस्तो छ राम्रो छ छैन भनेर हेरेर अनुगम गरिदिनु होला र हामीलाई चाहिँ फिडब्याकहरू दिइराख्नु होला भन्न चाहन्छु।
उहाँ हुनुहुन्थ्यो इन्दिरा पन्त, सरकारले सञ्चालन गरेको पशुपति बनकालीमा रहेको एकमात्र वृद्धाश्रम। पशुपति वृद्धाश्रमले आश्रममा बस्दै आउनुभएका ज्येष्ठ नागरिकहरूलाई दिँदै आएको सेवा सुविधाका बारेमा कार्यक्रममा कुराकानी गर्नुहुँदै इन्दिरा पन्त यस आश्रमकी कार्यालय प्रमुख हुनुहुन्छ। सरकारले मात्र होइन निजी क्षेत्रबाट पनि यस्ता आश्रमहरू, हेरचाह केन्द्रहरू, दिवा सेवा केन्द्रहरू सञ्चालन हुँदै आएका छन्। कतिपय ठाउँमा ज्येष्ठ नागरिकहरू स्वयं मिलेर विभिन्न किसिमका समाजहरू पनि निर्माण गर्नुभएको छ। यस्ता समाजले ज्येष्ठ नागरिकका मर्काहरू सुन्ने र त्यस्ता मर्काहरूलाई समाधान गर्न पहल गर्ने गरेका छन्। काठमाडौँको गोठटारमा रहेको निलबाराही ज्येष्ठ नागरिक समाज पनि यस्तै खालको एउटा समाज हो। कार्यक्रमको अर्को चरणमा यस समाजले गर्दै आएका गतिविधिका बारेमा समाजका अध्यक्ष हरिप्रसाद खतिवडासँग गरिएको कुराकानी सुनाउँछौ। यस समाजको उद्देश्य के हो त भनेर सोधिएको पहिलो जिज्ञासामा उहाँ भन्नुहुन्छ,
यसको उद्देश्य भनेको यी बुढाबुढीहरू जति छन् तिनीहरूलाई चाहिँ समेटेर यहाँ हामीले चाहिँ उहाँहरूको लागि राम्रो व्यवस्था गरौं, यताउति घुमाउने ओर्ने विषयलाई गरौं भन्ने एउटा सरसल्लाह हाम्रो घरायसी गरेर 2064 साल श्रावण 4 गतेबाट यो खुलेको हो। तर यसमा चाहिँ अहिले यो निलबारे जेठा समूहमा हामी अहिले लगभग अब अहिले कोही त अहिले हालसालै बित्नुभयो, कोही यसो गयो चाहिँ सबै अहिले गन्तीमा हामी अहिले करिब करिब 85-86 जति छ, 90 हाराहारीमा सदस्यहरू छौँ। अनि यसलाई अब कहिलेकाहीँ 1-2 महिना 3 महिनामा हामीले पनि यो वडाको हाम्रो कालेश्वरी मनवारा नगरपालिका वडा नम्बर 8 छ यो ज्येष्ठ नागरिक समूहको अफिस, ज्येष्ठ नागरिक भवन हाम्रो नगरपालिका कालेश्वरी मनवारा नगरपालिकाले बनाइदिएको हो। यसमा अब 2-4 महिना 6-8 महिनापछि यसो बुढाबुढीलाई लिएर कहिले कुशेश्वर महादेव बुढाबुढीलाई दर्शन गराउन धेरै टाढा लाएर पनि अलिकति सकिने होइन, हामीले उहाँहरूलाई चाहिँ यो 60 वर्ष माथिकालाई हामीले एउटा यसो सदस्यमा राखेका छौँ। यो त अब खै 2064 हाम्रो यो नेपाल भन्ने संस्थाबाट आएर गठन उहाँहरूले गरिदिनु भएको, हाम्रो मनोहर उप्रेती आउनु भएको थियो, उहाँहरूले को को हुनुहुन्थ्यो त्यतिखेर कोही बितिसक्नु होला कोही केही 25-25 जनाको एउटा समूह बनाइदिएर जानुभएको थियो। यहाँ 3 समूह छन्, निलबारा ज्येष्ठ नागरिक समूह एक भयो, दोस्रोमा तेज विधायक ज्येष्ठ नागरिक समूह, तेस्रोमा आशापुरेश्वर ज्येष्ठ नागरिक समूह छ, एउटै भवनमा छ,
एउटै भवनमा हुनुहुन्छ। पछिल्लो अवधिमा चाहिँ यो समूहले अथवा यो समाजले के काम गरिरहेको छ अहिले पछिल्लो अवधिमा?
के अरे बुढाबुढीहरूले यसो घुमाइदिने यताउति, अब यो कहिलेकाहीँ यो आँखाको अपरेसन भनेर निशुल्क गराउने ठाउँमा लगिदिएका छौँ, शिविर पनि बोलाइदिएछ, वडाले बोलाइदिए हुन्छ त्यहाँ लगेर, अब कसैको टाउकाको भन्छन्, कसैको अब केही अब त्यही चाहिँ महिलाहरू छन् कोही उनीहरू छ पाठे घरको भन्छन् बुढाबुढीहरू, अनि यस्तोमा चाहिँ वडाले चाहिँ जानकारी गराएपछि हामीले त्यहाँ उपस्थित गराएको छौँ। अनि यो पुलारी घ्याङतिर पनि हामीले यो वर्षको एकचोटि निशुल्क हामीले चाहिँ त्यहाँ पठाएको छ, चार्ज चेक गरेर 2-3 दिन भर्ना गरेर त्यही राखेर आँखा स्कुल गरेर पठाइदिएका छन् ज्येष्ठ नागरिकहरूलाई। अनि त्यसपछि अब हामी पनि बर्साउने बाबु भनेर अब यसो 60-65-70 वर्षका मान्छेहरू आएका छन्, र अब हामीले पनि किनभने उहाँ यसमा यसो गोलबद्धबाट बस्न पाए, यसो यो बिरामी भइयो भने पनि यसो यहाँबाट यसो लेखेर ल है हाम्रो ज्येष्ठ नागरिक समूहबाट भनेर पठाइदिएपछि उ त अलिकति केही सुविधा पनि पाए, अनि जाँचबुझ पनि भयो भन्ने हिसाबले अलिकति आउनुहुन्छ उहाँहरू। चावेलीतिरबाट पनि बसेका छौँ हामी भन्दै, यहाँ 2-4 जना अस्ति नै यहाँ आउनु भएको थियो, अब अहिले कता बस्नु भएको छ, यसो महिना महिना दिनमा 3 गते हामीले बोलाएर उहाँलाई यसो यहाँ भेटघाट गर्ने कार्यक्रम हामीले गरेका छौँ।
90 जना जति ज्येष्ठ नागरिक भन्नुभयो, त्यसमा महिला कति हुनुहुन्छ, पुरुष कति हुनुहुन्छ?
महिला र पुरुषमा झन्डै आधा आधी नै, अलिकति महिना महिलाहरू 5-10 जना बढी छन् कि जस्तो लागेको छ।
दिवा सेवा केन्द्र जस्तो हो कि अथवा हेरचाह केन्द्र त होइन होला, अथवा यो कुन प्रकृतिको समाज हो?
कोरोना भन्दा अगाडि पनि हामीले दिवा सेवा सञ्चालन गरेर दिउँसो हरिकीर्तन गरा, टिभी छन् यहाँ, बाजा गाजा छ, पकाइचुला गरेर खाने छ, कहिले हलुवा कहिले पुरी खुवाउनलाई हाम्रो कालेश्वरी मनोहरा नगरपालिकाबाट 1 वर्षको लागि 5 लाख रुपियाँ पठाइदिएको थियो। ट्याक्क कोरोना आएपछि यो रोकिएछ, अब अहिले हामीले चिठी प्रकार गरेका छौँ, अहिले अब निलबारेबाट चाहिँ चिठी सबै गएको छ, अडिट अस्ति गराइदिएर हामीले अब यो चिठी लिएर अब यो साल नादी पनि हो, यो त बिहा बटुलले गर्दाखेरि अलिकति अब कर्मचारीको नगरपालिकामा अलिकति कम्ती भएर अब यो कागजको फोटोकपी लिएर यहाँबाट लिएर आएर अहिले फेरि सुरु गरौँ भन्ने, अब हामीले यो सुरु गर्नलाई चिठी पत्र नगरपालिकासँग आदान प्रदान गर्दैछौँ।
ज्येष्ठ नागरिकहरू आउनुहुन्छ, दिनभरि बस्नुहुन्छ, गफिनुहुन्छ, अनि फेरि बेलुका घर जानुहुन्छ, त्यो खालको
दिउँसो आउनुहुन्छ, कसैले चपरी गाँसी भन्नुहुन्छ, कसैले हामीले पात पनि किनिदिएको थियो पहिले, अब यो कोरोनाको यताबाट अलिकति स्थिति राम्रो भएको छैन है हजुर,
यो लयमा फर्केको छैन यो स्थिति,
यो स्थिति अब चाहिँ फर्काउनलाई हामीले कोसिस गरेका छौँ, अब दिउँसोलाई अहिले यहाँ आउनलाई पनि अब त्यसको लागि अलिकति बजेट माग गरिरहेका छ, त्यसमा अब यसो हलुवा पुरी सुवारी या बुढाबुढीहरूलाई यसो चिया पान गराउनु पर्यो, यसो टिभीमा कहिले कहाँ पुराण पनि अब यहाँ हरेक ठाउँमा हुन्छ हामीले देखाइदिने गरेका छ। 7 गते अस्ति यो टिभी यो स्पिकर सहित या चोरी गरेर झ्यालीहरू यो चोरेर चोरले राति नै यो लगाएर भएर तुरन्त हामीले सबैतिर खबर गर्ने वडामा उतार, अहिले यो यो च्यानल गेट हालिदिएको छ चोरी नहोस् भनेर, अब त्यो सामानहरू पनि हामी जोड्छौँ, अब सिसिटिभी पनि हालियो अस्ति आएर गेट बाटामा तिनैतिर हालिदिएको छ, अब सिसिटिभी हाल्न लगायो गराएको छ, अब यो हार्बिन कवालाहरू सबै चिज यो सबै छ, यसो किताबहरू पनि यहाँ सबै दातहरूले दिएका, अनि लाइब्रेरीले यो यसको लागि हामीलाई इन्डियन लाइब्रेरीबाट पनि यसो केही किताबहरू पनि दिएको छ हजुर है, आएर यसो धार्मिक पनि अथवा कोही ऐतिहासिक यस्तै कुनै किताबहरू छन् भने कोही बुढाबुढीहरूले हेर्न चाहेमा त्यहाँ यसो बसेर त्यहाँ हल छ तल त्यहाँ बसेर हेर्ने यताउति गरे गराइदिए पनि छ।
कतिपय यो दिवस सेवा केन्द्रहरूमा के पनि हुन्छ भने जस्तो ज्येष्ठ नागरिकहरू आउनुहुन्छ, कुनै पनि विषयमा उहाँहरूको विज्ञता हुन्छ नि, जस्तो ज्येष्ठ नागरिकहरूमा अनुभवहरू हुन्छ, अनि त्यो विषयमा छलफल गर्ने अथवा त्यो हाम्रो क्षेत्रमा के आवश्यक पर्छ त्यो विषयमा छलफल गर्ने, अनि कुनै चाडपर्व विशेषको बारेमा छलफल गर्ने पनि गरेको कतिपय ठाउँमा पाइएको छ। यो समाजले त्यस्तो काम गरेको छ कि छैन?
छ, हामीहरूले पनि कहिले काहीँ गर्ने गरेका छ हजुर। कसैले के भन्छ आज पण्डित बोलाएर यसो प्रवचन सुनौ भन्ने छन् बुढाबुढीहरूको सल्लाह, कहिले काहीँ यसो यहाँ हरिकीर्तन पनि गरौँ भनेर चाहिँ कहिले काहीँ गरेका छन्। अब उनीहरूले यसो खुवाउँदाखेरि अलिकति केही नभइकन बुढाबुढीहरूलाई गाह्रो पनि, अब घरमा पनि बसिरहेको गाह्रो, यहाँ पनि आउनुहुन्छ। कोरोनाबाट यता आएपछि अलिकति अलिक स्थिति मिलेको छैन, स्थिति मिलाउन हामीले धेरै खोजेका छौँ। कोरोनाले गर्दाखेरि अब त्यतिखेर कोही आउन चाहने, कोही भिके, कोही बुढाबुढी पनि भए, अब सोध्दै छन् उनीहरू अब यो कहिले चल्ला भनेर चाहिँ अब नगरपालिकामा हाम्रो मेयर साहब हुनुहुन्छ उपेन्द्र कार्कीज्यू कालेश्वरी मनोहराको, उहाँसँग गएर चिठी आदान प्रदान उहाँलाई लिएको छ, चलाउनुहोस् यहाँ गराउँला अब कार्यक्रम, तपाईँहरू गर्न पनि के चाहिन्छ, यो कार्यक्रम के गर्ने त्यो एउटा लिस्ट बनाएर दिनुहोस् भन्नुभएको छ। अब हामीले यो बिहा बटुल चाहिँ आफ्नै उसमा भएर अब अलिकति दिनमा त्यसलाई हामीले सुचारू गराउनलाई तयारी गरिरहेका छ।
पक्कै पनि एउटा संस्था सञ्चालन गर्न आर्थिक स्रोत त चाहिन्छ नै, त्यसमा पनि ज्येष्ठ नागरिकहरू आउनुहुन्छ, यसो चियापान गर्नु पर्यो, यो कसरी स्रोत जुटाउनु भएको छ, कहाँबाट जुटाउनुहुन्छ, कसरी?
यसको लागि हामीले नगरपालिकामा लेखेका छौँ, नगरपालिकाले उहाँबाट हामीलाई चाहिँ अब पहिलो पटक सुरु गरेका बेला दिवस सेवालाई 5,00,000 रुपियाँ दिएको थियो, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयबाट आएको होला, हामीलाई चाहिँ उनीहरूबाट हस्तान्तरण भएर आयो। त्यसपछि अहिले हामीले त्यही नै उसलाई चाहिँ निरन्तरता दिनलाई माग गरेर चिठी पत्रहरू हामीले नगरपालिकामा उहाँ कागेश्वरी मनोहरा नगरपालिकाको कार्यालय माथि छ नि हजुरको यहाँ थलीमा उहाँ चाहिँ हामीले मेयरज्यूलाई प्रेस गरेका छौँ, उहाँले चोक्सन भएको छ। अब यहाँ हामीले अलिअलि कागज पत्र के चाहिन्छ त्यो एउटा लिस्ट एउटा तयार गरेर हामी त्यो लिएर अब एक दिन भरे भोलि उहीँ गएर त्यहाँ उहाँलाई चाहिँ हामी यो दिन यो कार्यक्रम, यो दिन यो कार्यक्रम, यो दिन यो कार्यक्रम, शनिबार अब एक दिन दुई दिन चाहिँ यसो आराम पनि चाहिन्छ भन्ने बुढाबुढीहरूले पनि सल्लाह दिएका छन् हामीलाई है। सधैँ टिचेर नै सकिन्न, सधैँ आइरहनु सकिन्न बाबु भन्थ्यो, अब जो सके आउनुहोस् बस्नुहोस् चिया खुवाउँला अब हलुवा खुवाउँला यसैको लागि हामीले व्यवस्था गरेका छौँ, अब पैसा नभए त सकिँदैन नि सर केही पनि गर्न।
अब तपाईँ आफै पनि ज्येष्ठ नागरिक हुनुभयो होला, कति वर्ष पुग्नुभयो अहिले, कति वर्ष?
म अस्ति फागुन 4 गतेबाट 77 वर्ष,
अनि आफै पनि 77 वर्षको भइसक्नु भयो। अब त्यही पनि संस्था चलाएर हिँड्नु भएको छ, संस्थाको अगुवाई गरेर हिँड्नु भएको छ, त्यस्तै उमेर समूहका ज्येष्ठ नागरिकहरू गोलबन्द हुनुहुन्छ त्यहाँ, स्थानीय सरकारसँगको सम्बन्ध सहकार्य चाहिँ कस्तो छ तपाईँहरूको, कतिको सहयोग?
एकदम राम्रो छ हजुर, होइन राम्रो छ, उहाँ कहाँ गएर हामीले केही पनि चिठी तुरन्त गर्ने बित्तिकै उहाँहरूले सिफारिस गरेर यहाँ यस्तो छ त्यस्तो छ है भनेर उहाँहरूले गरिदिनु भएको छ हजुर, वडाबाट गरिदिनु भएको छ। भनेको कुरालाई कुनै पनि छैन, अब एक दिन भनेर 24 घन्टाभित्रमा चाहिँ 24 देखि 36 घन्टाभित्र अब त्यो एउटा चाहिँ नि टुङ्गो लगाइदिनु भएकै छ। हामी केही भयो भने हामी आफै यहाँ गर्दैनौँ कि हामी जान्छौँ त्यहाँ, एउटा टाल्चै चिन्न पनि लौ नि यस्तो भयो, यो एउटा धुलो आयो धुलोबाट अहिले मान्छे चाहियो भनेर गर्न त हामी सक्छौँ, तै पनि उनीहरूलाई जानकारी छैन, हामीले गराइरहेका छ, कहिले अब हामी नै गर्छ, अहिले कहिले मान्छे हुँदैन, स्थानीय सरकारलाई पनि अब आर्थिक अभाव पनि होला, मान्छेको पनि पाउन गाह्रो, बर कहिले आफै पनि गरिरहेछ, हामीले जानकारी नदिएर हामी केही पनि गर्दैनौँ।
सरकारले दिएको पैसाबाट चाहिँ यहाँले त्यहाँ उपस्थित हुने ज्येष्ठ नागरिकहरूको स्वास्थ्य परीक्षण पनि गर्नुहुन्छ कि, अथवा उहाँहरूलाई खानपिन चिया नास्ता मात्रै व्यवस्था गर्नुहुन्छ कि, के गर्नुहुन्छ?
त्यसबाट अहिलेसम्म चिया नास्ता नै छ, स्वास्थ्य परीक्षण इत्यादि गर्नको लागि चाहिँ अब अहिले निशुल्कै नै गर्ने छ, कोडाबाट चाहिँ यहाँ नगरपालिकाको अस्पतालबाट यसो आज महिना दिनमा यो गर्ने है, आज यो जाँच गर्ने भनेर 2-4 जनाले खबर हुन्छ, अनि यहाँ सबैलाई खबर गर्यो, अब यहाँ चाहिँ अलिकति ठाउँ साँग्रो भएको भएर यहाँ वडा कार्यालय छ 8 नम्बर वडा तल तेजीविराग चोकमा, त्यहाँ अलिकति ठुलो ठाउँ छ, त्यही नै उपस्थित गराएर बिहान 8-10 बजेदेखि बेलुका 3-4 बजेसम्म 5 बजेसम्म त्यहाँ चेक गर्नुहुन्छ।
कहिले काहीँ त यसो गाडीको बन्दोबस्त गरेर नगरपालिकाबाट हुन्छ कि अथवा कहीँबाट हुन्छ, त्यो बन्दोबस्त गरेर ज्येष्ठ नागरिकहरूलाई धर्म कर्म यताउता दृश्यावलोकनतिर लानुहुन्छ कि लानुहुन्न?
लगाएको छ हजुर, अस्ति मात्रै कुशेश्वर लगियो, कुशेश्वर मन्दिर गएर दर्शन गरे, त्यसपछि अस्ति हामी उहाँ नृसिंह धाम धादिङ बेसी गयौँ, त्यहाँ गएर दर्शन गराएर लिएर आइयो, हाम्रो वडा अध्यक्षज्यूले पनि भनिराख्नु भएको छ, अब कहिले जानुहुन्छ 2-4-5 दिन अगाडि खबर गरेर कता जान्छ, सबै बुढाबुढीलाई सोधेर, धेरै टाढा लाग्दै भएन बुढाबुढीलाई, सुहाँसुहाँ आउँछ, उकालो उल्लु सक्दैन, कतै बस जाँदैन, त्यो यसो बुझेर सल्लाह गरेर यहाँ यसो खबर गर्नु 4-5 दिन अगाडि है भनेर उहाँले हामीलाई पनि सम्झाइ गरिराख्नु भएको छ। अहिले अलिकति यो जाडो भएको भएर यो फागुन महिनाभरि बाहिर चाहिँ नलैजाउँ कि भन्ने विषय र उहाँहरूसँग दुई चारजनालाई सोध्दैन। अहिले अलि नगरौँ बाबु जाडो छ, दमका मान्छे छ, बुढाबुढी भनेपछि अलिक गाह्रो हुन्छ भनेर भने भएर अहिले हामी त्यसमा रोकेर अब यही दिवस सेवा चलाउनुको लागि यसैको लागि यहाँ अब भरेबोलदेखि त्यहाँ नगरपालिकातिर गएर यही आर्थिकको विषयमा कुराकानी मेयर साहबसँग गरेर यताउति गरौँ भन्ने विचारमा लागेका छौँ।
अब त्यहाँ ज्येष्ठ नागरिकहरू भेला हुनुहुन्छ, गफ गर्नुहुन्छ, आफ्ना दौतरीहरू हुनुहुन्छ, कम्तीमा दुःख सुखका कुराहरू हुन्छन् होला। अब त्यहाँ उपस्थित हुनुभएका सबै ज्येष्ठ नागरिकहरूले सामाजिक सुरक्षा भत्ता पाउनु भएको छ कि छैन, अथवा ज्येष्ठ नागरिकको परिचय पत्र बनाउनु भएको छ कि छैन, अथवा यातायातमा र स्वास्थ्यमा दिएको 50% छुट पाउनु भएको छ कि छैन, यो विषयमा कुनै छलफल गर्नु भएको छ?
कार्ड पाएकाले उनीहरूले बस चढ्दाखेरि पाएको छ, बसवालाले दिएको छ, उनीहरूले सामाजिक वृद्ध भत्ता अब एकल महिला भत्ता पाएका छन्। अब 60-65 वर्ष भए एकल होइन भने त उनीहरूले पाएनन्, नभए 68 वर्ष पुगेकालाई 4 सालदेखि उनीहरूको है तिमीहरू यति वर्ष भयो यस्तो यस्तो कुरा आएको छ भने जानकारी दिएपछि उनीहरूले आफ्नो नागरिकता लिएर गएर वडामा गएर आफैले गरेका छन् पाएका छन्। 60 वर्ष जति भए एकल महिलाको लागि पनि उनीहरूलाई यस्तो यस्तो तिमीहरूको तुरुन्त गर्नु पर्ने वडाले हो, अनि वडामा लगाएर उनीहरू उपस्थित गराएर ल भनेपछि उही भएर हामीले गराएको छ, हामी आफैले लिएर गएर त्यहाँ देखाएर उ गर्दैछ।
कतिपय मान्छेहरूले ज्येष्ठ नागरिकहरूलाई वृद्धाश्रममा लगेर पनि राखेको अवस्था छ, तपाईँको विचारमा कुन चाहिँ उपयुक्त हुन्छ, वृद्धाश्रम अथवा दिवा सेवा केन्द्र अथवा परिवार?
होइन, परिवारमै राखिरहेको छ, हामीले परिवारलाई नै गएर भनेको छ, हेर बुढाबुढीहरूलाई हामीले यहाँ राखेका छौँ, बाहिर लगेर्न पाइँदैन, कहीँ लगिन पाइँदैन, लाने त्यसरी उनीहरू जान पनि चाहन्छ, किनभने घरमा यसो 2-4 रुपियाँ जग्गा जमिन छोरा बुहारी भएका मान्छे छन्, गाउँका मान्छे हुने टाढाका छैनन्, त्यसै बेला बाहिर उहाँहरू जाँदै जानुहुन्न हजुर। हाम्रो यस ठाउँबाट कोही वृद्धाश्रममा गएको मान्छे नै छैन, उहाँहरू त आउनुहुन्छ, दिउँसो बस्नुहुन्छ, बिहान खाना खानु चाहिँ आउनुहुन्छ, 10-11-12 बजीमा यसो कार्यक्रम चलाइदियो, अनि दिउँसो चिया, अनि कहिले हलुवा पुरी, कहिले खिर, कहिले अब चिउरा तरकारी, अब के भन्छन् त्यो दिने सल्लाह गरेर आफैले यहाँ बनाएर हामीले खुवाउने गर्छ, यहाँ भाँडाकुँडाहरू सबै किन्नलाई त्यही आर्थिकबाट चाहिँ हामीले सबै किनेर यहाँ राखेका छ, पकाइ तुलाइ गरेर खुवाउँछ, 100 जस्तो जना मान्छे दिनमा हरिकीर्तन गर्ने ओरि खाने हुन्छन्, तिनटा समूहको मान्छेहरू।
यसबारेमा जनचेतना पनि फैलाउनु भएको छ त्यहाँ गाउँमा?
होइन, भनेको छ हामीले है यस्तो गर्नुपर्छ, यस्तो हेर है तिमीहरूले पनि परिवारलाई गरेर भनिएको छ, आफ्ना सासु ससुराहरूलाई यताउति यो सबै यस्तो गर्नुपर्छ उस्तो गर्नुपर्छ भन्ने, फेरि लखेट्ने हौकाउने दौकाउने, फेरि हामी यहाँ देशनारीको अफिसबाट मान्छेहरू आउनुभयो, हजुर ठिक छ भन्ने, हामी गएपछि सासुलाई मुर्की हुँदै पनि डाँडा किन्ने गर्यो भने हुँदैन, र आमाहरूले पनि भन्नुपर्छ नि यहाँ हामी यहाँ माथि पुर्याउँछौँ खबर, केही दुःख पाउनु भने हामीलाई भन्नु नडराउनु भन्दा छ, किन त्यसो गर्छ गाउँमा अहिले त्यस्तो छैन।
महिला बाल बालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले पनि राम्रै सहयोग गरेको छ यहाँको समाजलाई?
अब आर्थिकै सहयोग त यहाँ आएको छैन, अब एउटा परोक्ष अथवा अपरोक्ष के भनौँ, 5 लाख रुपियाँ आजभन्दा 3 वर्ष अगाडि कोरोना भन्दा अगाडि आयो, त्यसबाट चलाउँदै गयो, ठ्याक्क कोरोना आएपछि अनि त्यो रोकियो पनि कार्यक्रम उभयो, अनि त्यसैबाट भाँडा घुँडा पकाउने ठुल्याउने टिभी हार्बिन तबला इत्यादि बुढाबुढीलाई जे चाहिन्छ, अब यो मेच चकटीहरू त्यो तल ओछ्याउने कार्पेट सार्पेट इत्यादि यसो चाहियो, चिसो भए भएन, यो जुटायन गरेका छौँ हजुर हामीले।
अब भोलिका दिनमा म यस्तो गर्दैछु, यो समाजले यसो गर्दैछ, अथवा हामीले यसो गर्दैछौँ भन्ने त्यस्ता कुनै योजनाहरू छन् कि?
अब त्यो खासै चाहिँ बुढाबुढीहरूलाई डुलफिर्के कार्यक्रम छ, अब अहिले के भने हामीले यो टपरी गाँसी यो धुप बनाउने पाटिया धुप पनि हजुर कागजको धुप हजुर त्यो बनाउने विषयमा यसो सघाउ के भने हात बाउनिन्छ बाबु भन्छन् कोही बुढाबुढीहरू है, हामी यहाँ सिकाइदिए पनि छ, अनि यसो त्यो के भने औँला बाउनिन्छ खोइ के गर्नु भन्छ, अब नसकेको मान्छेलाई तिमीले गर्नै पर्छ लाऊ भनेर 2 किलो धुलो दिएर कागजको टुक्रा दिएर त नसक्ने मान्छेहरूलाई होइन हजुर, उनीहरूलाई यहीँ बस्छन् उनीहरू हरिकीर्तन गर्छन्, हामीले त्यो दबाब दिएर काम गरेका छैन, उहाँहरू धेरैजना बस्न चाहनुहुन्छ, हामीले यहाँ बस्न पाए हुन्थ्यो भन्नेमा छन् है, धेरै छन् बाहिरबाट आएका मान्छेहरू यहाँ गाउँमा छन्, उहाँका नातेदारहरू कोही जोरपाटी कोही बौद्धबाट पनि आएको छ, ट्राभलबाट पनि आएको छ, त्यहाँ हामी पनि बस्छौँ त्यहाँ भनेर भने अब ठाडो हुन्छ यहाँ यस्तो हुन्छ, यसरी कहिले काहीँ डुल्न पर्ने खबर पर्यो भने हामीलाई खबर गर्नु हामी जहाँ पनि जान्छौँ, के गर्नुपर्छ कसो गर्नुपर्छ काम पनि सिक्छौँ, यसो यहाँ बसबारे गोलबद्ध हुन्छ, सबैको सहयोग पाइन्छ, हामी एक्लैले अनि उनीहरूलाई के भने एक किसिमको अलिकति कसैले हेप्न पनि पाएन, ए यस्तो भनेपछि म त ज्येष्ठ नागरिकमा समावेश छु नि त, यसको लागि हाम्रो त अभिभावक त हजुरहरू हुनुभयो नि भन्ने भनेर पनि आएका छन् बुढाबुढीहरू है, ठिक छ हामी नभए हाम्रो पनि हामीभन्दा नि माथि जो हुनुहुन्छ निकाय सर उहाँ भनौँला नि भनेर नि छुट्टी अब बुढाबुढीहरूसँग त्यही हाँस खेल गर्नु पर्यो, अब उनीहरूको चित्त दुखाइदिनु भएन, उनीहरूको छोरा बुहारी आयो भने हेर बुढाआमा राम्रो गर नि, सरकारले त फेरि दण्ड सजाय गर्छ परिवारलाई बाबुआमालाई नखेट्ने ओर्ने इत्यादि तिखो बोली बोल्ने तर्क बोल्ने गाली गर्ने गर्यो भने उनीहरूले रोएको बाटो कसरी दिएको समाजलाई डोर्याएर वा भइहाल्छ, तिमीहरूको त बिल्ली बाट गराउँछन् नि भनेर अत्याय दिए भन्छ, हामी कहाँ गर्नु त्यस्तो गर्दैनौ भनेर भनेका छन्।
निलमा राई ज्येष्ठ नागरिक समाज जुन कोठाटार काठमाडौँमा छ, त्यो समाजले गरेका गतिविधिको बारेमा, समाजले गरेका नयाँ कामका बारेमा जानकारी गराउनु भयो, धेरै धेरै धन्यवाद छ। अब भोलिका दिनमा यसो गर्नु पर्ला, अथवा नेपाल सरकारलाई अथवा राष्ट्रिय ज्येष्ठ नागरिक महासंघलाई तपाईँका अथवा यो समाजका केही त्यस्ता कुराहरू छन् अथवा यो भन्न पाए हुन्थ्यो भन्ने त्यस्ता केही छन् भने?
मुख्य मान्छे त अब छत्र प्रधानजी हुनुहुन्छ होइन, हाम्रो त अब छत्र प्रधानजी हुनुहुन्छ नि, अहिले उहाँको श्रीमती पनि थिए, अवसान भयो, उहाँकै देन हो यो स्थापना गरिदिने दिवा सेवा चलाउनु पर्छ भन्ने पनि उहाँ नै हो। यो समूह 2064 साल श्रावण 4 गते यसो गरेर 25-25 जना राखौँ अहिले भनेर उहाँहरूले नै व्यवस्था मिलाएर शिला पन्तजी आउनु भएको थियो। अब उहाँहरू त अब अहिले कता जानु, नेपालबाट चले हो, मनोहर उप्रेती हुनुहुन्थ्यो, शिला पन्तजी, अब उहाँहरू को असार जान अब नामै बिर्सिसक्यो, लीला मगर हुनुहुन्थ्यो, उहाँ पनि कतातिर जानुभयो, उहाँहरूकै देन हो, उहाँहरूले नै आएर हामीलाई यसो गरेर ल तपाईँहरू यो समेटेर बस्नुहोस् भनेर यसरी समेटेर राम्रै राखिदिएको छ हजुर। उहाँहरू अब अहिलेसम्म हामीसँग आउने खुसी नै हुनुहुन्छ, अनि यसलाई वडामा गएर खबर गरेर उहाँहरूले वडाबाट अब अस्ति नै 10 बस वडाले नै दिएर यहाँ ज्येष्ठ नागरिक मात्रै होइन, ज्येष्ठ नागरिकभित्र यो वडाभित्रका 9 यो 2 नम्बर 8 नम्बरका वडाका मान्छेहरूले सहित दिएर कुशेश्वर गयौँ, दर्शन गरायौँ, शिवजीको दर्शन सत्सङ गराएर आयो। कोही बेला उहाँ लुम्बिनी पनि लगियो, पहिली 2-4 ठाउँमा भएको छ हजुर, तै पनि अब सकिँदैन, अलिकति एकैचोटि हिँड्नुले पनि त्यतिकै लाँदाखेरि 2-4 लाखै लाग्छ, बस चाहियो, खान पऱ्यो, बस्नु पऱ्यो, एकै दिनको 2-3 दिनको कार्यक्रम गर्दाखेरि त्यसको लागि अहिलेसम्म हाम्रा बुढाबुढीहरूले झन् जानु पऱ्यो भनेर पाएका छन्। अब खुसी नै छन् हजुर,
ज्येष्ठ नागरिकहरू खुसी हुनुभएको छ,
हामी खुसी नै छौँ, हामीले सम्हालेर बाबुहरूले चलाउनु पर्छ, बाबु नै अध्यक्ष, बाबु सचिव भनेर उहाँहरूले नै राखेर भने हामी यसो कलम चलाएर बसेका छौँ, अब हामीलाई तलब है के होइन, त्यस्तै रमाइलो बुढाबुढीहरू है हामी छौँ। धन्यवाद छ सर हजुरलाई पनि, हजुरलाई हजुरसँग यसो 2 कुरा हाम्रो पनि दुःखको कुरा हजुरको कानसम्म पुर्याएर हजुरको सञ्चारबाट यसो सुनाइदिँदाखेरि केही सहयोग कतैबाट सरकारले पनि गर्छ कि यो सुनेर, यसमा हामीलाई पनि असाध्यै खुसी, असाध्यै धन्यवादै दिन्छौँ हामीलाई। यस्तो बेला बेलामा यसो छलफल होस्, हजुरको राय सल्लाहले हामीले पनि केही अझ यसमाथि अझ सुधार गर्न सक्ने सहयोग पाऊँ, यही नै हजुरसँग हाम्रो पनि विनम्र अनुरोध छ।
अहिले सुन्नुभयो काठमाडौँको गोठटारमा रहेको निल बाराही ज्येष्ठ नागरिक समाजका अध्यक्ष हरिप्रसाद खतिवडासँग कार्यक्रम संयोजक राजन कार्कीले गर्नुभएको कुराकानी।
कार्यक्रममा अहिले हामीले पशुपति वृद्धाश्रमकी कार्यालय प्रमुख इन्दिरा पन्त र काठमाडौँ गोठाटारमा रहेको निल बाराही ज्येष्ठ नागरिक समाजका अध्यक्ष हरिप्रसाद खतिवडासँग गरिएको कुराकानी सुनायौं। बढ्दै गएको चिसोले कतिपय ठाउँमा ज्येष्ठ नागरिकहरूलाई निकै सताएको छ। यस्तो अवस्थामा ज्येष्ठ नागरिकहरूले धेरै सतर्कता अपनाउनु पर्दछ। बाहिर फेर हिँड्दा न्यानो लुगा लगाउनुपर्छ, तातो झोलिलो खानेकुरा खानुपर्छ, घरमा बस्दा पनि आफू बस्ने कोठा या ठाउँलाई न्यानो पारेर राख्नुपर्छ। साथै सबै ज्येष्ठ नागरिकहरूले दिउँसो घाम लागेको बेला दिवा सेवा केन्द्र, भेटघाट स्थल, चिया चौतारी वा टोल छिमेकमा भेला भएर बस्दा सधैँ दूरी बनाएर बस्ने गर्नुपर्छ। सधैँ न्यानो लुगा लगाएर हिँड्नुपर्छ। धुवा धुलो लगायत रुगाखोकीबाट आफू सुरक्षित हुन र अरूलाई पनि सुरक्षित बनाउन सधैँ राम्रोसँग मास्क लगाएर बस्नुपर्छ। बेला बेलामा साबुन पानीले राम्रोसँग हात धुने गर्नुपर्छ। यदि कार्यक्रमका बारेमा कुनै सुझाव, सल्लाह र प्रतिक्रिया पठाउन मन लागेमा कार्यक्रमको इमेल jestnagarik@gmail.com jestnagarik@gmail.com पनि पठाउन सक्नुहुन्छ। तपाईँले पठाउनुभएका सुझाव, सल्लाह र प्रतिक्रिया कार्यक्रमका लागि निकै महत्वपूर्ण हुनेछन्। लौत श्रोता, हामीलाई पत्र पठाउने यसै ठेगानाका साथसाथै ज्येष्ठ नागरिक कार्यक्रमको समय यहीँ सकियो। ज्येष्ठ नागरिक र घर परिवारका अन्य सदस्यहरू बीचको सम्बन्धलाई मायालु र व्यवहारिक बनाउन अझ बढी प्रयास र प्रयत्न गरौं भन्दै आजको कार्यक्रमबाट बिदा चाहन्छौ। अर्को कार्यक्रमसम्मका लागि प्राविधिक मित्र लक्ष्मण विष्टलाई धेरै धेरै धन्यवाद दिँदै सहकर्मी विमला राई र म राजन कार्की पनि बिदा हुन्छु। नमस्कार।
मातृदेवो भव, पितृदेवो भव, यो संस्कृति र परम्परा बनाऊ इनको जीवन हामी हसी खुसी भरा भरा। जय हो ज्येष्ठ नागरी।
जय हो।